समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, विभिन्न राजनैतिक दलको महाधिवेशन आयोजना गर्ने क्रममा नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन राजधानीमा शुरू भएको छ। हिजो पहिलो दिनको उद्घाटन सत्रमा उपस्थित राजनैतिक दलका अतिथि वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दा मूलत अहिलेको परिवर्तनको संवाहक माओवादीको भूमिकालाई लिएर सठिक विश्लेषण गर्दै यो परिवर्तनकारी शक्तिको अगाडिको आगामी भूमिकाका बारेमा पनि चर्चा गर्नुभयो। राष्ट्रिय सम्मेलन भनिए पनि देशलाई महाधिवेशनका रूपमा रूपान्तरण गरिएपछि आजबाट शुरू हुने बन्द सत्रमा पेश गरिने प्रस्ताव अनि नेतृत्व चयन लगायत माओवादीको अतीत र वर्तमानका विषयमा हामी पनि केही बेर चर्चा गर्नेछौ। आजको अन्तरसंवादमा हामी विगतको सशस्त्र द्वन्द मा प्रत्यक्ष सहभागी भई नाफाको जिन्दगी नामक पुस्तक समेत प्रकाशित गर्नुभएका वरिष्ठ पत्रकार एवं हाल कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहनुभएका डाक्टर दिपेन्द्र रोकायासँग आजको बिहानीमा हामी कुराकानी गर्दैछौ। उहाँसँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्क राख्ने प्रयासमा जुटेका छौं। आदरणीय श्रोताहरू, जुन प्रकारले देशका प्रमुख राजनैतिक शक्तिहरूको महाधिवेशन सम्पन्न भएको छ, प्रखर रूपमा आफ्नो राजनैतिक सिद्धान्तलाई लिएर आम कार्यकर्ताको जनमत लिने, नेतृत्व चयन गर्ने र नीतिगत विषयमा पनि बहस गरिने सिलसिलामा पछिल्ला महाधिवेशनहरू मूलत नेतृत्व चयनमा नै बढ़ी केन्द्रित भएको र नीतिका लागि छुट्टै अधिवेशन नभए पनि त्यस्तै खालका समारोहहरू आयोजना गरेर नीतिगत विश्लेषण र मार्ग निर्देश गर्नुपर्ने आशयहरू निरन्तर प्रकट नै भइरहेका छन्। हामी हिजोबाट शुरू भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको सेरोफेरोमा रहेर कुराकानी गर्दैछौ डाक्टर दिपेन्द्र रोकायासँग। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार दिपेन्द्रजी, स्वागत छ रेडियो नेपालमा।
धन्यवाद। नमस्कार सबै यहाँलाई र रेडियो नेपालका सब पुनः श्रोता महानुभावहरूलाई सबैलाई मेरो प्रभातकालीन अभिवादन।
अब राष्ट्रिय महाधिवेशन गर्ने एउटा लहरकै अनुक्रममा यतिखेर नेकपा माओवादी केन्द्रको अधिवेशन हिजोबाट शुरू भएको छ। निकै उत्साहका साथ यो सम्मेलन अगाडि बढ़्यो। जसरी त्यहाँ विभिन्न विचारहरू व्यक्त भए र अध्यक्ष प्रचण्डले भन्नुभयो कि यो चाहिँ एउटा बिग डिबेटको रूपमा यसलाई चित्रण गर्नुभएको छ, यो हाम्रो पार्टीको मात्रै अधिवेशन नभएर नेपालको राजनीतिको समग्र विश्लेषण संश्लेषण गर्ने एउटा मञ्चको रूपमा यो अगाडि बढ़ेको छ, त्यसकारण यो पहिलो सत्रमै सफल भइसक्यो भन्ने खालका अभिव्यक्तिहरू आए। यहाँ आफू पनि यहाँ सहभागी हुनुहुन्छ, यो महाधिवेशनको उत्साहलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
हो, पार्टीका अध्यक्षले चाहिँ यो उद्घाटन सत्रमा नै ग्रेट डिबेटको चाहिँ शुरूआत भयो र यो शुरूआतले कमसे कम नेपालको डिबेट के हो र अब हामीले चाहिँ अझ भन्ने हो भने यो डकुमेन्टमा मैले प्रस्ताव गर्ने डकुमेन्टमा अन्तर्राष्ट्रिय परिस्थितिदेखि लिएर अहिलेको चाहिँ नयाँ विकसित एजेन्डाहरूसम्मका विषयलाई चाहिँ उठान गर्नुपर्ने र हामीले लिड गर्नुपर्ने, अझ नेपाल जस्ता देशहरूले लिड गर्नुपर्ने विषयको बारेमा छनक दिनुभएको छ। जसले गर्दाखेरि के छ भने सम्पूर्ण चाहिँ नेपालको पार्टीहरूको चाहिँ एक किसिमको चाहिँ अहिलेको अन्तर्विरोधलाई चाहिँ हल गर्नका लागि र दिशा निर्देश गर्नका लागि विगतको पनि समीक्षा गर्ने हगि अनि वर्तमानको ठोस परिस्थितिको विश्लेषण गर्ने र भविष्यको दिशा निर्देश गरिकन अघि बढ्ने अभिवारा छ भन्ने कुराहरूको जिम्मेवारी बोध गर्दै जाने कुराहरूको चाहिँ एकातिर छ भने अर्कोतिर सबैले अहिलेको परिवर्तनको सार अथवा चाहिँ यसको नेतृत्वदायी भूमिका माओवादीले खेलेको हुनाले यो पार्टीको ले लिने निर्णयले ठुलो अर्थ राख्छ भन्ने कुराहरू पनि राख्नुभएकोले गर्दाखेरि यहाँ चाहिँ सहभागीहरू भनौँ अथवा प्रतिनिधिहरू सबैको उत्साह बढेको छ र जिम्मेवारी बढेको अनुभव मैले गरेको छु र किनभने त्यो अनुसारको चाहिँ भोलिका दिनहरूमा जिम्मेवार भइकन कर्तव्य पुरा गर्ने कुराहरू सँग सम्बन्धित रहेर चाहिँ सबै जिम्मेवारी बोधले यो 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 छलफल, यो बहस, यो अन्तर्क्रिया अझ भन्यो भने यो डकुमेन्टको चाहिँ सारले भोलि बोल्न खोजेका कुराहरूप्रति झन् कर्तव्य बोध, जिम्मेवारी बोध, अभिवारा चाहिँ लिनुपर्ने कुराले बढी चाहिँ जिम्मेवार हुन थालेको र त्यो अनुसार उत्साहमा बदल्नका लागि यो महाधिवेशन अगाडि बढिरहेको मैले अनुभूति गरेको छु.
अब विगत वर्तमान र भविष्य यी तीन कालखण्डको संश्लेषण हुने एउटा सन्दर्भ पनि यहाँ जोडिन आयो. म व्यक्तिगत रूपमा यहाँलाई प्रश्न गर्न चाहन्छु. यहाँले नाफाको जिन्दगी भन्ने पुस्तक लेख्नुभयो हिजो सशस्त्र द्वन्द्वमा आफू प्रत्यक्ष रूपमा पनि यहाँ सहभागी हुनुभयो र आज अन्य कार्यभारमा यहाँ सहभागी हुनुहुन्छ. जुन प्रकारले जुन एजेण्डा सहित नेपालमा सशस्त्र द्वन्द्वको शुरूआत भएको थियो त्यो सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियापछि संविधान निर्माणसम्म हामी आइपुग्यौं तर अझै पनि कार्यभारहरू बाँकी नै छन्, कतिपय अपूरा कुराहरू चाहिँ पूर्ण गर्नु छ भन्ने जुन किसिमको विचार व्यक्त भइरहेको छ, यहाँको विश्लेषणमा विगत र वर्तमानलाई अलिकति संक्षेपमा तुलना गर्दा हिजोका दिन र आज शान्ति प्रक्रियामा सहभागी भइसकेपछि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको यो अवस्थालाई कसरी विश्लेषण गर्नु सकिएला दिपेनजी?
हो, एकदम महत्वपूर्ण सवाल उठाउनु भयो. जस्तो यो पार्टीको छैटौं महाधिवेशन 2048 सालमा भएको थियो र त्यसले चाहिँ के भनेको थियो भने राजतन्त्रको अन्त्य गर्ने, जनयुद्धको बाटो अवलम्बन गर्ने त्यो कुरा चाहिँ स्पष्ट गरेको थियो अघि. त्यही आधारमा जनयुद्धको उठान भयो र जनयुद्धको उठान भएपछि त्यति बेला एउटा विचारले काम गर्यो जसका आधारबाट सामन्तवादको अन्त्यका लागि धेरै युवा युवतीहरू नेपालमा वास्तवमा रोजगारी पाए र लामबद्ध भए. यो भनेको चाहिँ देशको स्वाधीनताको लागि, देशको चाहिँ सामन्तवादको अन्त्यको लागि थियो. त्यो देशमा केही गरौँ भन्ने युवाहरूको जमात थियो. त्यो जमातले एउटा स्थितिमा ल्याइदियो र त्यति बेला कल्पना नगरेको परिवर्तनको अहिले चाहिँ हामीले देखिरहेका छौँ एक हगि. अनि अर्को कुरा, त्यति बेला चाहिँ हामीले जुन ढङ्गका चाहिँ अपेक्षाहरू गरेका थियौँ, जुन ढङ्गको चाहिँ परिवर्तनको कामना गरेका थियौँ, त्यो कामना शान्ति प्रक्रिया यता आइपुग्दाखेरि परिस्थितिले त्यति साथ दिएन. यद्यपि पनि केही कामहरू पुरा भएका छन्, ती कामहरूलाई चाहिँ हामीले चाहिँ पुरा भएका कामहरूको हामीले रक्षा गर्ने कुरा, उपलब्धिको रक्षा गर्ने कुराहरू र विकास गर्ने कुरा हुन्छ भने बाँकी कामहरू पुरा गर्नका लागि हामीले संकल्पका साथ योजनाबद्ध रूपले अगाडि बढ्न सक्यौँ अनि कार्यतालिकाका साथ अगाडि बढ्न सक्यौँ भने ती कामहरू पनि पुरा गर्न सकिन्छ. र सबभन्दा ठुलो कुरो परिस्थितिलाई चाहिँ अनुकूल बनाउने र काबुमा लिने कुरा महत्वपूर्ण कुरा हो. त्यसो भएकोले यो कुरालाई चाहिँ हामीले कार्यतालिका बनाएर अगाडि बढ्न सक्यौँ भने अगाडि बढ्नलाई चाहिँ बाटो क्लियर हुँदै जान्छ. तर यो बिचका गतिविधिहरू हामी केही अलमल भएकै हो भन्ने कुराहरू, विचारमा अस्पष्ट भएकै हो भन्ने कुराहरू पार्टी अध्यक्षले स्वीकारिसक्नु भएको छ. अझ मूलत म नेतृत्वदायी भूमिका खेलेको हिसाबले मैले नै बढी चाहिँ समीक्षा मेरो बारेमा समीक्षा गरेको छु भनेर अध्यक्ष कमरेडले चाहिँ अधिवेशनको चाहिँ हलमा उहाँले चाहिँ बोल्नुभएको छ. यस हिसाबले पनि सबैलाई आत्मविश्वास बढाउने गरिकन उहाँले आफ्ना अभिव्यक्ति दिनुभएको छ. त्यस हिसाबले पनि सिङ्गो नेपाललाई हिजोका दिनहरूमा जुन ढङ्गको भूमिका खेलियो अझ त्यो भूमिका यो बिचमा नपुगेको भूमिकालाई पुरा गर्नका लागि पनि र समीक्षा गरेर अगाडि बढ्न सकिन्छ भन्ने आत्मविश्वास देखाउनु भएकोले गर्दाखेरि के देखिन्छ भने अब सातौँ अधिवेशनले जो विगतमा सातौँ अधिवेशन जो 69 सालमा भएको थियो त्यो सम्पन्न अधिवेशनले के भन्यो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लागि संविधान निर्माण गर्ने भनेको थियो. त्यही दिशामा ओरिएन्टेसन भएर संविधान जारी पनि भयो, जसका आधारमा अहिलेको महाधिवेशनलाई हाम्रो कार्यभार के हो भने अब समाजवाद निर्माणको सुस्पष्ट खाका तय गर्ने र यसलाई अगाडि बढ्ने र संविधानमै उल्लेख भएको छ कि समाजवाद उन्मुख व्यवस्थाको लागि चाहिँ हामी अगाडि बढ्ने भनेर चाहिँ हो यही यही व्यवस्थाको एउटा लिड गरेर अगाडि बढ्नुपर्छ भन्ने कुराहरू यति बेलाको कार्यभार हो. र यति बेला कार्यभार हिजोका हाम्रा अपूर्णताहरूको समीक्षा गर्दै हामीले के गर्यौँ, के गर्न सकेनौँ, के गर्नु पर्दथ्यो भन्ने कुराको पनि बोध गर्दै आएका छौँ, जसलाई हामी चाहिँ ठोस परिस्थितिको विश्लेषण भनेर विश्व परिस्थिति र नेपालको घरेलु परिस्थितिको बारेमा चाहिँ विश्लेषण हुन्छ र भावी दिनहरूको भविष्यका लागि पनि हामी चाहिँ समाजवादको चाहिँ निर्माणको सुस्पष्ट खाका तय गर्नका लागि पनि यो महाधिवेशनले ठुलो रोल खेल्छ.
जस्तो अब हिजोको दिनमा सामन्तवादको अन्त्य गर्ने र त्यही अनुक्रममा चाहिँ त्यतिखेरको राजतन्त्रलाई विदाई गर्ने एजेण्डा लिएर यहाँहरू अगाडि जानुभयो र एक प्रकारले त्यसमा सफलता प्राप्त गर्नुभयो। आज पुँजीवाद र समाजवादको एउटा ट्रान्जिसनमा मन्थन भइरहेको देखिन्छ नेपालको राजनीतिमा। लामो समयसम्म देशमा लोकतान्त्रिक प्रणाली प्रजातान्त्रिक प्रणाली स्थापना भइसकेपछि खुला राजनीतिक वातावरण आइसकेपछि सबैले त्यही सिस्टम अन्तर्गत चाहिँ राजनीति गर्न पाउने छुट हुँदाहुँदै पनि 52 सालमा यहाँहरू सशस्त्र द्वन्द्वमा होमिनुभयो। अब समाजवाद तर्फ उन्मुख गर्दाखेरि अहिलेको वर्तमान विश्व परिवेशको जुन कुरा हामी गरिरहेका छौं र ओरिजिनल्ली एउटा समाजवादको जुन एउटा परिभाषा छ त्यो परिभाषालाई पनि पुनर्परिभाषित नगरिकन आजको विश्व परिस्थितिसँग हामी कसरी हातेमालो गरेर जान सकौंला। उत्तर कोरिया जस्तो आइसोलेटेड भएर बस्न सक्ने संसार र राजनीति अहिलेको विश्वमा छैन, त्यसकारण कहाँ कहाँ कम्प्रोमाइज गर्दै जानुपर्ने हो अथवा कहाँ कहाँ कठोर भएर जानुपर्ने हो आगामी कार्यदिशाको बारेमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुहुने दस्तावेजका केही झलकहरू हिजो त्यहाँ प्रस्तुत भए, त्यसबाट के आकलन गर्न सकिन्छ, कस्तो नीतिगत स्वरूपमा चाहिँ माओवादी अगाडि बढ्छ आगामी दिनमा?
एकदम महत्वपूर्ण प्रश्न सोध्नुभयो। वास्तवमा यो समाजवाद नेपालको विशेषता अनुसार, नेपाली विशेषता अनुसार र नेपालले चाहेको नेपालको चाहिँ माटो सुहाउँदो भनौँ न, यस्तो ढङ्गले अगाडि बढ्ने हुन्छ। किनभने हामीले चाहिँ फलानु ठाउँको ठ्याक्कै यो ठाउँको यस्तो र यो ठाउँको यस्तो जस्तो भनेर हामी जान सक्ने स्थिति हुँदैन। नेपाली समाजवादको भूण डेभलप गर्नका लागि हाम्रो परिवेशलाई चाहिँ पहिलो कुरा त पहिचान गर्नु पर्यो। त्यो पहिचान गरिसकेपछि बुझ्ने कुरा महत्वपूर्ण कुरा हो र बुझ्ने कुरा महत्वपूर्ण भइसकेपछि हामीले बुझिसकेपछि पहिचान गरिसकेपछि त्यसलाई चाहिँ बदल्ने कुरा महत्वपूर्ण हुन पुग्दछ। मार्क्सवादीहरूको लागि व्याख्या गर्ने भन्दा पनि बदल्ने कुरा महत्वपूर्ण हुन्छ। हो, यो प्रस्तावनाका साथ अगाडि बढ्न सकियो भने हामीले चाहिँ नेपाली विशेषता सहितको समाजवादको हामीले परिकल्पना गरेका छौँ, जसको आधारमा अध्यक्ष कमरेड प्रचण्डले चाहिँ स्पष्ट रूपले भनिसक्नु भएको छ यो समाजवादको अन्तर्राष्ट्रिय परिवेश कस्तो छ र नेपालको ऐतिहासिक पृष्ठभूमि कुन रूपले अगाडि बढेको छ। अझ भन्ने हो भने विज्ञान प्रविधिले चाहिँ विकास गरेको जुन रूप छ त्यो रूपलाई पनि हामीले चाहिँ कसरी बुझ्ने र त्यो चाहिँ समाजवादसँग चाहिँ अन्तर्निहित हामीले लिङ्केज गरेर अगाडि बढाउन सक्छौँ सक्दैनौँ, होइन? समाजवाद क्रान्तिको विकसित रूप के हुनसक्छ भन्ने कुराहरू हुँदै हुँदै अब अहिलेको पर्यावरणीय अवस्थाको जो स्थिति छ त्यो स्थितिलाई पनि हामीले हेर्न पर्ने र त्यसलाई हेर्नुको साथसाथै त्यससँगसँग एजेन्डा उत्पादन सम्बन्धलाई चाहिँ हामीले नहेरिकन अगाडि बढाउन सक्दैनौँ। अहिलेको परिवेश त्यो छ र त्यो सँगसँगै हेर्ने हो भने अब हिजो त हामी आत्मनिर्भर अर्थतन्त्र थियो भने अहिले सबै कुरामा परनिर्भर हुँदै गएका छौँ। त्यो परिवेशमा हामीले हाम्रो संविधानले परिकल्पना गरेको कुरालाई आधार बनाएर जनतासँग श्रमसँग जोडिने कुरा बढी फोकस गर्दै अब शिक्षा स्वास्थ्य पर्यावरणका मुद्दामा अगाडि बढ्ने कसरी भन्ने र अहिलेका एजेन्डाहरू समसामयिक एजेन्डा विश्व एजेन्डा बन्न पुग्छन् र त्यो एजेन्डालाई हामीले समायोजन गरेर त्यसको नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने कुरा चाहिँ राख्नुभएको छ। यो 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 प्रस्तावनाले के देखाउँछ भने यो महाधिवेशन देशको मात्र महाधिवेशन भएको छैन, विश्वको लागि एजेन्डा चाहिँ प्रस्तुत गर्ने महाधिवेशन भएको छ र अझ भन्ने हो भने यो अहिले डेमोक्रेसीको परिभाषामा जसरी हामीले चाहिँ यो यो पुँजीवादी देशहरूले होइन अझ भन्ने हो भने त्यसको नेतृत्वदायी भूमिका खेल्ने अमेरिकाले जुन ढङ्गले मानवाधिकार लोकतन्त्र र चाहिँ सुशासनको जुन ढङ्गले चाहिँ परिभाषा गर्छ त्यो जाने मानेको परिभाषा जुन ढङ्गले लाग्छ त्यो अनुसार व्यवहार छैन, होइन? क्रिटिकल्ली हेर्नुपर्ने वास्तविक त्यहाँ लोकतन्त्र छ कि छैन भन्ने कुरा, जस्तै हाम्रो सन्दर्भमा पनि हामीले जनवादको कुराहरू अनि त्यस सँगसँगै हामीले चाहिँ अगाडि बढ्ने स्टेपहरूका बारेमा अझ हामी धेरै कुराहरूमा बहस गर्ने छलफल गर्ने एउटा ओपन विषय ओपन भएको छ भन्ने कुराहरू हो र त्यसले गर्दा समाजवादको आधार तय के गरेर हुन्छ के गर्दाखेरि हुँदैन भन्ने कुराहरू हरेक कुराहरू अब त प्रयोगमा जाने कुराहरू हो। एउटा थ्योराइज गर्ने कुरा एउटा हो, अब प्रयोगमा जाने कुरा अर्को हो। त्यसो भएकोले हामीले बदल्नेसँग सम्बन्धित भएकोले अब अगाडि बढ्ने बाटोहरू यही ढङ्गले यो महाधिवेशनले ढोका खोलेको छ भन्ने रूपमा हामीले बुझ्नुपर्छ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ वरिष्ठ पत्रकार एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायासँग। जस्तो दिपेन्द्र सर होइन, तत्कालीन सोभियत संघ विघटन भएर अहिले विभिन्न देशहरूमा चाहिँ त्यो बाँडिएको छ, त्यसले तत्कालीन समयमा युरोपेली मुलुकहरूमा एउटा उत्साह पनि थपियो कि अब अलिकति शक्तिमा क्षीण भयो भन्ने कुराहरू पनि आयो होला। अहिले पछिल्लो समयमा छिमेकी राष्ट्र चीन र अर्को छिमेकी राष्ट्र भारत चाहिँ एउटा उदयमान आर्थिक शक्तिका रूपमा पनि अगाडि बढ़िरहेका छन्। यही सन्दर्भमा नेपालमा अहिले एमसीसीको बहस पनि चलेको छ, यद्यपि यो एउटा चाहिँ सहयोग परियोजना हो, यसलाई अतिरञ्जित नगरौं, धेरै विश्लेषणको आवश्यक छैन भन्ने कुरा पनि आएका छन्। तर पनि अब विश्व रंगमंचमा देखि विश्व राजनैतिक मंचमा देखिएको परिवर्तन सँगसँगै यी समीकरणहरू पनि बदलिएका छन्, भू राजनैतिक अवस्था पनि बदलिएको छ। अब हामीले एउटा सहयोग परियोजनाको विषयमा चर्चा गर्दाखेरि को चिनिया पक्षको, को अमेरिकी पक्षको, को भारतीय पक्षको भनेर चाहिँ यहाँ आपसमा छुटिनुपर्ने जुन एउटा विडम्बनाको स्थिति आएको छ। राष्ट्रिय हितलाई प्रवर्धन गर्ने नेपालकै मौलिकता अनुसारको समाजवाद यहाँले नै अहिले संकेत गरे जस्तै त्यस्तो किसिमको चाहिँ पद्धतिको विकास गर्ने भन्ने कुरा चाहिँ अन्ततोगत्वा नेपालीहरूले नै निर्णय गर्ने हुन् भनेर हामी शब्दमा सुन्छौं, तर व्यवहारमा त्यस्तो अलिकति पत्याइरहेका छैनन् कि नागरिकहरूले भन्ने पनि चर्चा छ। यसमा केही टिप्पणी गर्नुहुन्छ?
म यसमा के निवेदन गर्न चाहन्छु भने सबभन्दा ठूलो कुरा आफूले आफूलाई नचिन्नु हाम्रो समस्या हो। हामीलाई आफूले आफूलाई नचिन्नु समस्या हो। किन मैले भने यो विषय हामीलाई आवश्यक छ छैन भन्ने कुराहरू नेपाल र नेपाली जनताले, नेपालको चाहिँ सर्व संसदले, अनि त्यसपछि आएर पार्टीहरूले बोल्ने कुराहरू हो। र त्यसो भएकोले नेपालमा यो आवश्यक छ छैन भन्ने कुराहरू वाद विवाद हुनु स्वाभाविक हो, किनभने त्यसको हित र अहितसँग सम्बन्धित रहिकन सबैले बोल्ने हुन्, आफूले जानेका कुराहरू, आफूले बुझेका कुराहरू। सन्दर्भ के मात्र हो भने सबभन्दा ठुलो कुरो देशको कुरा पहिलो हुन्छ, त्यसपछि आएर त्यसले चाहिँ पार्ने प्रभावसँग हेरेर मूल्याङ्कन गर्नुपर्ने हुन्छ। त्यसो भएकोले चाहिँ सबैभन्दा ठुलो कुरो देशलाई त्यसले फाइदा गर्छ कि गर्दैन, अथवा चाहिँ हुन्छ कि हुँदैन भन्ने, र त्यसबाट के प्रभाव पर्न सक्छ भन्ने कुरा, दुर्गामी असर पर्ने कुराहरूसँग सम्बन्धित रहिकन बोल्ने कुराहरू मात्र हुन् भन्ने कुरा म निवेदन गर्न चाहन्छु। अब यस्ता कुराहरू सामरिक महत्त्वका हिसाबले नेपाल चाहिँ विश्वको असाध्य सामरिक महत्त्वको ठाउँ हो, र नेपालले के गर्छ भन्ने कुराहरू हामी कहिले कहिले चाहिँ सामान्य ठान्न सक्छौँ, तर चाहिँ त्यो नेपालमा के हुँदैछ भन्ने कुराले बाँकी विश्वलाई ठुलो अर्थ दिइरहेको हुने हुनाले हामीले चाहिँ त्यसलाई त्यही ढङ्गले बुझ्ने र त्यही ढङ्गले व्याख्या गर्ने र अझ त्यही ढङ्गले व्यवहार गर्न सक्नुपर्छ। हामीले आफूलाई चिनेर अगाडि बढ्न सक्यौँ भने नेपालको संवेदनशीलतालाई बुझिकन अगाडि बढ्ने आधार तय गर्ने हो भन्ने लाग्दछ। त्यसैले गर्दाखेरि यी सामान्य टिप्पणीबाट, हल्का टिप्पणीबाट अथवा चाहिँ सहज रूपमा लिने भन्दा पनि त्यसलाई चाहिँ अझ आफ्नो विशेषता अनुसार हामीले यसो गर्दाखेरि उपयुक्त हुन्छ भन्ने कुरा एकमत हुने बेला आइरहेको छ, र त्यो अब बहसले करिब करिब एउटा बिन्दु पहिल्याउने बिन्दुमा पुगेको छ। त्यसैले गर्दाखेरि नेपालको आवश्यकता, नेपालको चाहना र नेपालको विषय नेपाली नेताहरूले डिसिजन गर्न सक्छन्। त्यो डिसिजन गर्न नसक्ने बनाउनका लागि पनि कतिपयले के भन्छन् भने नेपालका नेताहरू कोही पनि आफ्नो बारेमा, यो नेपालको बारेमा बोल्दैनन्, अरूद्वारा मात्र परिचालन हुन्छन् भनेर प्रचार गर्दै गर्दै जाँदा, स्थापित गर्दै जाँदाखेरि त्यही कुरा मान्यता बन्दै जाँदाखेरि नेपालीहरूलाई चाहिँ अरूको मुख बोलेको मात्र देख्दछन्। त्यो चाहिँ राम्रो होइन, र सबभन्दा यो जिम्मेवार राष्ट्रको रेडियो नेपालबाट मैले के भन्न चाहन्छु भने सबैले चाहिँ आफूले चिन्ने र आफ्नै खुट्टामा उभिएर चाहिँ बोल्ने ताकत चाहिँ पैदा गर्नका लागि पनि प्रेरणा मिलोस् भन्ने चाहन्छु र यो ढङ्गले अगाडि बढ्न सकियो भने आफूलाई गन्दा आफूलाई गर्न भुल्दाको अवस्था एउटा चाहिँ आफूलाई बिर्सदा भन्ने पार्टको कथा थियो नि, त्यही कथाको स्थिति नेपाली नेताहरूमा नेपाली जनताहरूमा नहोस् र त्यो स्थिति सिर्जना गर्नका लागि पनि आफूले आफूलाई गर्न सक्ने आफूलाई पहिचान गर्न सक्ने आधार बनिदियो भने यो अवस्था आउँदैन र हामीले हाम्रो डिसिजन आफै गर्न सक्छौँ।
लगभग अन्त्यमा छौँ हामी कार्यक्रमको। अर्को एउटा महत्वपूर्ण विषय माओवादीसँग जोडिएको, अब यहाँ स्वयं प्रत्यक्ष सशस्त्र द्वन्द्वमा पनि सहभागी हुनुभएको व्यक्ति, त्यसै विषयमा पुस्तक लेख्नुभएको छ। यो शान्ति प्रक्रियाका आदि काम सकिए तर आदि काम सकिएनन्, जुन काम एकदमै पीड़ित व्यक्तिहरू होइन जनयुद्धका घाइतेहरू अशक्तहरू उनीहरूसँग सम्बन्धित छ, सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रक्रिया चाहिँ त्यति द्रुत हुन सकेन, त्यसले गर्दा धेरै मानिसहरू अझै एउटा अन्यलको जिन्दगी बाँचिरहेका छन्। त्यसकारण अबको कार्यभारको एउटा प्रमुख एजेण्डा यो पनि हुनुपर्छ भनेर पनि बाहिर आवाज उठिरहेको छ। यसपालिको यो यहाँहरूको महाधिवेशनबाट यसमा कुनै एउटा ठोस निर्णय आउन सक्ने अथवा ठोस मत बन्न सक्ने कतिको सम्भावना देखिन्छ?
देखिन्छ। अध्यक्ष कमरेडले चाहिँ के पनि भनिसक्नुभयो भने हामीले चाहिँ जे जे कुराहरू एजेन्डा स्थापित गर्यौँ, प्रस्तावहरूमा अगाडि ल्यायौँ, ती कुराहरूमा आधा पुरा भएका छन्, आधा पुरा भएको छैन। त्यो पुरा गर्ने संकल्प हामीले गरेका छौँ र गर्नुपर्छ। यो ढङ्गले अगाडि बढ्न सकेनौँ भने हामीले चाहिँ हिजो जनतासँग गरेको वाचा र हामीले आफूले गरेको प्रतिबद्धता पुरा गर्न सक्दैनौँ। त्यसो भएकोले पनि जनताको बीचमा जाने, जनताको बीचमा श्रम गर्ने कुरा महत्त्वपूर्ण हो भन्ने कुरा एकातिर चाहिँ सङ्केत गर्नुभयो भने अर्कातिर हाम्रो चाहिँ जसरी सेना समायोजन भयो, त्यसपछि संविधान, नयाँ संविधान जारी भयो, त्यो कुराहरू हामी हाम्रो चाहिँ संकल्प अनुसार अगाडि बढायौँ र हामीले कतिपय कुरा त्यसका रिजर्भेसन होलान् तर भए पनि हामीले मूल काम सम्पन्न गर्यौँ। त्यस्तै गरिकन शान्ति प्रक्रियाका बाँकी काम भनेको सत्य निरूपणको कामहरू छ, बेपत्ता पारिएका नागरिकहरूको बारेमा छानबिन गर्नुपर्ने कुरा छ, त्यो कुराहरू बाँकी छन्। ती कुराहरू नगरिकन हामीले यो प्रक्रियालाई अगाडि बढाउन सक्दैनौँ र यो प्रक्रिया फाइनल भयो भन्न सक्दैनौँ। यस्तै अरू चाहनाहरू पनि छन्, ती चाहनाहरू पुरा गर्ने कुराहरूसँग पनि जोड्नुपर्छ र हिजोको चाहिँ द्वन्द्वमा जुन ढङ्गले चाहिँ क्षति बेहोरेका छौँ, ती क्षतिका घाउहरू वास्तवमा 10 वर्ष भनेको चान्सु नै होइन, 10 वर्षले 100 वर्षलाई प्रभाव पारिरहेको हुन्छ र 100 वर्षको प्रभावलाई यी आला घाउहरू जस्ता तस्तै छन्। त्यसो भएकोले पनि पछिल्ला दिनहरूमा हाम्रो पार्टी टुटफुट विभाजनमा गयो र यो विभाजनले गर्दाखेरि ठुलो क्षति भएको छ। हामीले एक भएर अगाडि यो पछिल्लो अन्तर्विरोध, पछिल्लो चाहिँ अप्ठ्याराहरू हामीले चाहिँ एक भएर मुकाबिला गर्न सकेनौँ, जसका कारण पनि कतिपय एजेन्डाहरू ओझेल पर्न गएका हुन् भन्ने कुराहरू स्पष्ट छँदैछन्। त्यसै भएकोले अब यी बाँकी कार्यभार पुरा गर्ने कुराहरूसँग पनि छ र नयाँ परिस्थितिले सिर्जना गरेका जो अन्तर्विरोध छन् तिनलाई हल गरेर अगाडि बढ्ने पनि र नेपाली समाजलाई साँचो रूपले रूपान्तर गर्ने र यहाँको आमूल परिवर्तनका जो चाहनाहरू छन् ती चाहनाहरूलाई सम्बोधन गर्दै अगाडि बढ्ने बाटो तय गर्नुपर्छ। त्यो बाटो नै अहिलेको चाहिँ हामीले तय गरेका बाटाहरू र समाजवादी मूल कसरी डेभलप गर्न सक्छौँ र साँच्चै भन्ने हो भने यसले विश्वमा नयाँ सन्देश प्रवाह गर्ने आधार तय हुन्छ भन्ने कुराहरू छन्। त्यतातिर यो अधिवेशनले चाहिँ आफ्नो चाहिँ ध्येय अभियान अगाडि बढाउने छ भन्ने मैले आशा लिएको छु।
धेरै धन्यवाद छ दिपेनजी, समय दिनुभयो र यति छोटो समयमा पनि विभिन्न कोणबाट अहिलेको वर्तमान अवस्था र भावी दिनका बारेमा विस्तृत विवरणहरू दिइदिनुभयो, यसको लागि हार्दिक धन्यवाद छ। र आजबाट शुरू, हिजोबाट शुरू भएको यहाँहरूको यो 8 राष्ट्रिय महाधिवेशन आफ्नो लक्ष्यमा सफल हुन सकोस् हाम्रो पनि शुभेच्छा छ। यहाँलाई हार्दिक धन्यवाद छ।
धन्यवाद हरिशर सर, यहाँ र नेपाल परिवार अनि त्यसपछि आम श्रोतालाई म चाहिँ अभिवादन गर्दै यहाँहरूको उत्तर प्रगति कामना गर्छु र यो महाधिवेशनले देशको मात्र महाधिवेशन भएको छैन, यो चाहिँ विश्वको महाधिवेशनको रूपमा विश्वभरिकोलाई नयाँ सन्देश दिने गरिकन यो देशले देशभरिका देशका सबै पार्टीहरूको चाहिँ जमघट भयो. उहाँले चाहिँ दिएका प्रतिक्रिया दिएका चाहिँ मन्तव्यहरूले हामीलाई उत्प्रेरणा प्रेरणा अझ भन्ने हो भने हामीलाई हौसला मिलेको छ र हामीले यो समाजवादी क्रान्तिको पनि हिजो समन्तवाद अन्त्य गर्ने एउटा अभियान त हुन पायौँ भने अब समाजवादी अभियान अगाडि बढाउने अभियन्ता भएर अग्रभागमा रहिकन काम गर्ने प्रेरणा मिलेको छ र त्यो प्रेरणा म सबैसँग बाँड्न चाहन्छु र आगामी दिनहरू उज्जवल भविष्यका लागि पनि काम गर्दै अगाडि बढ्ने छौँ भन्ने कुराहरू राख्दै आफ्नो भनाइ यहाँ गर्छु र यो अवसर दिनुभयो धेरै धेरै धन्यवाद.
हस् धन्यवाद. त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो. प्राविधिक साथी राजु थापालाई धन्यवाद. म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. हामी कुराकानी गरिरहेका थियौं वरिष्ठ पत्रकार एवं कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत रहनुभएका डाक्टर दिपेन्द्र रोकायासँग. यहाँको आजको दिन शुभ रहोस्. नमस्कार.